जवानी दीवानी होती है, उनको दीवान की समझ के उनको नजरअंदाज कर दे। माहौल जवानों के लिए बहुत अजीब माहौल है, उसको मद्देनजर रखते उनको नजरअंदाज कर दे, मगर भाईचारा और मोहब्बत करे। कभी ये मौका ना है कि एक दूसरे की गरीबत करनी पड़े, एबजूई बयान करनी पड़े। खबरदार, हर एक की खूबी देखे कमी को नजरअंदाज करना, ये मोमिन की अजीम पहचान कि हर एक की खूबी की तरफ निगाह हो, बदी की नहीं। अगर कोई जाकिर पसंद भी नहीं आया तो कहीं न कहीं अच्छाई 20% तो कुछ अच्छाई होगा, 80% पसंद नहीं आया तो उसकी निगाह 20% पर होती है, 80% पर नहीं होती। मोमिन की पहचान कि उनकी आंख इतनी कीमती होती है कि हर एक
وَتُمَتِّعُهُ فِيهَا طَوِيلًا بِرَحْمَتِكَ يَا أَرْحَمَ الرَّاحِمِينَ
اللهم صل على محمد وآل محمد وعجل فرجهم
شاهنشاه كائنات إمام زمانا بآواز بلند صلوات
اللهم صل على محمد وآل محمد وعجل اللهم صل على محمد
وآل محمد وعجل فرجه
اسلام کی کشتی دیکھو نہ ڈوب جائے شبیر نے لہو سے جو پار ہے لگائی لہرا رہی ہے اب تک توقیر کربلا کی کعبے سے کم نہیں ہے کعبے سے کم نہیں ہے تصویر کربلا کی عباس کا علم تو اسلام کی بقا ہے مشکی زئے سکینہ پیاسوں کی زندگانی اے کربلا مبارک دولت و تو نے پائی جس کے لیے ملک نے برسوں سے خاک چھانی لو دیکھو آ رہا ہے کوثر لٹانے والا ہاں بڑھ کے قدم چوم لے اے الکما کے پانی سکائے سکینہ ابو الفضل عباس قمر بنی ہاشم صلوات
اللہم صل علی محمد و آل محمد و عجل یا علی یا علی یا علی اللهم صل على محمد وآل محمد اللهم صل على محمد و آل محمد یا علی اللهم صل على محمد و آل محمد و عجل فرجه لا حول ولا قوة الا بالله العلي العظيم حسبنا الله نعم الوكيل ونعم المولى ونعم النصير أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي لا يبلغ مدحته القائلون
ولا يحصي نعماه العادون ولا يؤدي حقه المجتهدون الذي لا يدركه بؤد الهمم ولا يناله غوص الفتن الذي ليس لصفته حد محدود ولا نعت موجود ولا وقت معدود ولا أجل ممدود الصلاة والسلام والتحية والإكرام على الرسول المسدد والمحمود الأحمد والمصطفى الأمجد أبي القاسم محمد
صل على محمد وآل محمد وأجل فرج
وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقان الحميد في سورة الكهف بسم الله الرحمن الرحيم إنا جعلنا ما على الأرض زينة لها لنبلوهم أيهم أحسن عملا حاضرين مؤمنات السلام عليكم ورحمة الله وبركاته
وعليكم السلام ورحمة الله وبركاته
معصوم فرماوے چھے کہ چاول ماں چوکھا ماں شفا چھے એક એવી ચીજ છે ઇમામ ફરમાવે છે કે બધી જેટલી ખાવાની ચીજો છે કોઈને સડે કોઈને ન સડે કોઈના માટે શિફા હોય કોઈના માટે નુકસાનદેહ હોય પણ ઇમામ ફરમાવે છે કે ચોખા જે છે ચાવલ જે છે એ બધા માટે શિફા છે. હવે આપણે આજે હકીમની ડાયાબિટીઝ ડાયાબિટીક પેશન્ટ્સ માટે શું બતાવે છે. ડાયાબિટીક પેશન્ટ્સ માટે જેને ડાયાબિટીઝ હોય એના માટે બેસ્ટ ચીઝ ઈ મેથી, મેથીના સીડ્સ બતાવે છે, મેથીના દાણા, સુખી મેથી. સુખી મેથી નિહારમું સવારના કોઈ પણ ચીજ ખાવા પીવા વગર થોડી ખાવાની મેથી, મેથીના દાણા, અને પછી ખાવા પહેલા પાછી થોડીક મેથી ખાવી જોઈએ. તો આમ સવારના પહોરમાં એક વખત, પછી બપોરનું ખાવાનું જમવાનું પહેલા, બપોરના જમવા પહેલા એટલે સવારના પહોરનું એ નાસ્તાનો હિસાબમાં આવી જશે, ને બપોરના જમવા પહેલા બિલકુલ જયારે ખાલી પેટ હોય તો જમવા પહેલા ઈ મેથી ખાવાની, મેથીના સીડ્સ. અને યાદ રાખજે કે મેથીના જે સીડ્સ છે, મેથીના જે દાણા છે, સૂકી મેથી, એમાં એટલા વિટામિન્સ છે, એટલું રીચ છે મિનરલ્સમાં, આયર્ન છે એમાં, કેલ્શિયમ પણ છે, ને બહુ ઘણી બીમારીનો ઇલાજ છે મેથીના દાણા સીડ્સ. એ કહે છે અસ્થમા પેશન્ટ્સ માટે, ઉધરસ માટે, શરદી માટે મેથીના દાણા. અને જ્યારે શરીર બહુ દુખતું હોય, આખું શરીર દુખતું હોય, તો શરીરના દુખાવને દૂર કરે, યા બહુ કોઈ થાકી ગયું હોય તો થકનને પણ દૂર કરે. આટલા બધા ચીજોનો ઇલાજ છે, થકનનું દૂર વગેરે, નઝલા, શરદી, ઝુકામ, અસ્થમા, બધી ચીજો માટે છે. કારણ કે ચાર મહાન ચીજો એમાં છે, બધા મિનરલ્સ છે, વિટામિન્સ છે, આયર્ન છે ને કેલ્શિયમ છે. પછી ડાયાબિટીસ માટે બીજી ચીજ બતાવે છે કે લસણનું રસ, પાણી. લસણને આપણે પીસી લઈએ, પછી કોશિશ કરે એમાંથી થોડું રસ કાઢે, એ રસ. ડાયાબિટીક પેશન્ટ લસણનું રસ પીએ તો એને લોકોને ડાયાબિટીક કંટ્રોલમાં આવી જશે ઇન્શાઅલ્લાહ. અને ત્રીજી ચીજ છે કે જમીને એરાચી નાખવી મોઢામાં, આહિસ્તા આહિસ્તા એરાચીનો રસ ચાવું, એટલું બધું ચાવી લેવું. અગર છીલટા બી ઉતારી શકે તો ભલે, ને તો છીલટાને પછી ફેંકી હોય તો ફેંકી દે. આહિસ્તા આહિસ્તા જમીને એરાચી મોઢામાં નાખે, એક જ એરાચી, એને મોટી નાની મરજી છે. આહિસ્તા આહિસ્તા એને ચાવે ચાવે કે બધું પાણી આહિસ્તા આહિસ્તા પેટમાં જાય, તો ઈ પણ ડાયાબિટીસ માટે પણ, એસિડિટી માટે પણ ફાયદાકારક છે. જમીને એરાચી બધા લખે છે એટલે માહિતી નથી, આપણે જરાક ટેસ્ટ જાય. બીજી જલ્દી બતાવું છું કે જેને પેશાબ વારંવાર લાગતી હોય, વિન્ટરમાં ઘણા હેરાન થાય છે કે વારંવાર પેશાબ લાગે, તેમાં પણ પહેલી ચીજ એ મેથી બતાવે છે કે મેથી પણ ખાલી મેથી નહીં, કે છે મેથી મિક્સ કરવાનું છે અજમા ને મેથીને અને સૂંઠને, સૂંઠ મેથી અને અજમાન મિક્સચરને થોડુંક મધ સાથે યા આમ જ પછી પાણી સાથે ઉતારી લે, તો ઈ ત્રણ જમા કરે પણ તો ઈ ત્રણ ને મિક્સચર, ત્રણનું મિક્સચર કરી તો એ લોકો ઈ પેશાબ જેને બહુ જ વધારે આવે છે તો એના માટે ફાયદાકારક છે. પછી કે છે કે પેશાબ વારંવાર આવતું હોય તો વધારે સારું, હવેની આ તો મેથીની વાત કરી એટલે સાથે જોડાવી લીધું, તો વધારે આ બે ચીજ બતાવે છે કે સખત ફાયદાકારક છે. અડધી ચમચી અજમા ને અડધી ચમચી ગોળ જે આપણે કરી ચૂક્યા છે કમળના દર્દ માટે, જેને કમળનો દર્દ હું બતાવી ચૂકી છું, એ જ કમળના દર્દ માટેની ચીજ છે. એ પેશાબ જેને વારંવાર આવતું હોય એના માટે બહુ અક્ષીર છે. એના આમાં તો માપે દીધું છે અડધી ચમચી અજમા અને અડધી ચમચી ગોળ, બરાબર મસરી લેવું, એટલું ફાઇન રીતે બેને મિક્સ કરી લેવું. પછી એને દિવસમાં બે જ વખત કે છે, સવાર અને સાંજ, દિવસ સવારના અને સાંજના દિવસમાં બે વખત અજમા અને ગોળ ને અડધી અડધી ચમચી સરખા ભાગે મસરીને એ ખાવાથી. બીજું કે છે અજમા ને તલ સાથે, એનો પણ સરખે ભાગે અજમા અને તલ, એમાં માપ નથી, આમાં તો લખેલું છે અડધી ચમચીનો માપ, તો થોડુંક આપણે થોડા તલ ને થોડું અજમા સરખા ભાગે સરખી રીતે એને મિક્સ કરી લે. અને પછી સવાર અને સાંજ, એ પણ કે છે દિવસમાં બે વખત, એમાં કાંઈ નથી ખાલી પેટે કે ભરેલા પેટે, કાંઈ નહીં, સવાર અને સાંજ સરખા ભાગે યા ગોળ ને અજમા યા તો અજમા અને તલ, પણ અજમા બંનેમાં છે. અજમા પણ બહુ ઘણા ચીજોની બીમારીના ફવાયદ બતાવે છે, ઇલાજ છે, તો અમુક ચીજ બહુ અક્સીર હોય છે. ત્રીજા મરહલામાં ઝિકર હોય છે, પણ ઝિકર આજે હું ચોથા મરહલામાં લઈ જઈશ, કારણ કે એવા ઝિકર આજે હું બતાવવા માંગુ છું કે જે મોઝું સાથે હું પછી મિલાવી શકું, એટલો ટાઈમ ના ઓછો થાય મારો. મસાઇલ દિનમાં આપણા ખૂમ્સના મસાઇલ જાડી છે, અને ખૂમ્સ માટે એક મસલો જેમાં ગલત ફેમી હોય છે એ જ મસાઇલ હું બતાવું છું, કારણ કે હવે માશાલ્લાહ માશરો કાફી ફિકામાં આગળ છે અને ઘણા મસાઇલ જાણે છે. તો જ્યાં જ્યાં મુખ્તલિફ શહેરોમાં જવા જે મોહરમ સફરની દરમિયાન મળે છે ચાન્સ, ત્યાં અમને ખબર પડે છે કે કઈ મિસ્ટેક્સ આપણા કોમ્યુનિટીમાં છે. શાયદ અહીંયા ભલે કદાચ નહીં હોય, પણ અમે ઈ મિસ્ટેક્સ ઈ મસાઇલ બતાવે બીજી બાજુ અમે જોઈને આવ્યા છે, એટલે તો કદાચ એમાંથી કોઈ હોય. તો એમાંથી એક મસલો ઈ છે કે અગર હું કોઈ ચીજ કોઈ મારા દોસ્તને ગિફ્ટ આપું અને પાક કરેલી ચીજ હોય અને હું કહું પણ કે આને અમે પાક કરી લીધું છે, ખૂબ પાક પૈસાથી હું એની શોપિંગ કરી છું માલે મુખમ્મસથી, હવે દોસ્તને એ અગર એક વર્ષ રાખે તો એને ખૂમ્સ દેવો પડશે, એમ ના સમજે કે મારી દોસ્તે મને તો કીધું હતું કે હું તને પાક ચીજ આપી હતી, મારા માટે એ પાક છે, હું કયામત સુધી રાખું એ ચીજને, મોત સુધી રાખું તો મારા માટે એ પાક છે, કારણ કે એક વખત એને પાક કરી લીધું તો બસ એ ચીજ ઉપર પાછું ખૂમ્સ ન હોય. તો માલિક બદલાય જાય, ઓનર બદલાઈ જાય, તો એ ઓનર હવે એની જે દિવસ એને મળ્યું આ તોફો એક વર્ષ સુધી એ વાપરી અંદર વાપરી લે તો મસલો હલ થઈ ગયો. ઉર્દુમાં ચાહે તો અગર ઓનર બદલ જાતા હૈ, મુજે પતા હૈ, હા કુછ લોગોને તકલીફ મહેસૂસ કી હૈ મેરી ગુજરાતી કી વજહ સે, તો કોઈ બાત નહીં, પહેલી દો બાતે મેં બતાઉંગી ગુજરાતી મેં ઓર મસાઇલ સે મેં ઇંગ્લિશ ઉર્દુ શરૂ કર દુંગી. મેં માઝરત ચાહતી હું, એક કો ખુશ કરને ચાહતી હું તો દૂસરા નારાજ હો ચાહતે, યહી દુનિયા કા યહી ચલતા, એસા હી રહેગા, મુમકિન હી નહીં આપ સબકો ખુશ કર સકે, કોઈ એસા જાકીર ઝાકીર ઝાકીરા આસમાન સે ઉતરી નહીં હોગી કે હરેક કો ખુશ કર સકે, ઉસકો 40% વો વાલી પસંદ, કિસી કો વો વાલી પસંદ, કિસી કો વો વાલી પસંદ, ઓર તવક્કો ભી નહીં રખના ચાહીએ કે સબકો હમારી મજલિસ પસંદ આની ચાહીએ, હો હી નહીં સકતા, વો હિમાકત હૈ. હર એક ચીજ મેં ચોઇસ હોતી હૈ, કિસી કો ઇસ્લામિક હિસ્ટ્રી પસંદ, કિસી કો તબલીગી પસંદ, કિસી કો ફઝાઇલ પસંદ, કિસી કો લેંગ્વેજ ઇંગ્લિશ પસંદ, કિસી કો ઉર્દુ લેંગ્વેજ પસંદ, કિસી કો ગુજરાત, તો હર એક ચોઇસ હોતી હૈ. તો કોઈ બાત નહીં, મજમે મેં હૈ ઉર્દુ સ્પીકિંગ, વો બિચારે ગુજરાતી નહીં સમજતે, ગુજરાતી વાલે ફિર ભી ઉર્દુ સમજ લેતે, તો ઇન્સાફ કા તકાઝા યહી હૈ તો ઉર્દુ કો મુકદ્દમ રખા જાય. તો અબ યહાં મસાઇલ દીન મેં બતા રહી થી કે ખૂમ્સ કે લિયે મસાલા હૈ કે ઓનર બદલ જાય, તો ઉસકો અગર ઉસને એક સાલ રખા તો દેના પડેગા, જૈસે માં ને બેટી કો ગિફ્ટ દિયા, માં પાક ચીજ દી માલે મુખમ્મદ સે ખરીદ કરકે બેટી કો તોહફા દી, અગર બેટી ને ઉસ ચીજ કો એક સાલ તક ઇસ્તેમાલ નહીં ક્યા તો લક્ઝરી આઇટમ આ ગઈ, ઉસકો ખુમ્સ હોગા, તો બેટી કો ખુમ્સ દેના પડેગા માલિક બદલને સે. દૂસરી ચીજ એક ગલત ફહેમી યે હોતી હૈ કે અગર આપને ફર્જ કરી કિસી કો 15 સાલ પહેલે 100 pounds उधार दिया था 15 साल पहले, उसने नहीं दिया, आज 15 साल के बाद दे रही है। तो आप कहेंगे कि 15 साल पहले तो 100 pounds की कितनी कीमत थी, तो आज तो 15 साल के बाद तू मेरा कर्ज अदा कर रही है तो 100 pounds की कीमत तो कम हो गई, फिर भी पैसा की कीमत वही रहेगी जिसने 100 pounds चाहे 50 साल पहले क्यों उधार न लिया, आज वो वापस करेंगे तो 100 की 100 pounds वापस करेंगे। इसी तरह खुम्स, अगर आपको 15 साल पहले पता चले कि मैंने कोई चीज खरीदने, सोइंग मशीन खरीदने के लिए मैं पैसे जमा कर रही थी, पैसे जमा करते करते साल गुजर गया, फिर आपने सोइंग मशीन खरीदा, आज आपको याद आ रहा है कि मैंने जमा शुदा पैसे से मैंने सोइंग मशीन खरीदा था, अब मगर मैंने फौरन इस्तेमाल में लाई और खुम्स नहीं दिया, कहा कि साल लगा पैसे जमा करने में, तो आज आप वही ओरिजिनल जितने पैसे जमा किए थे उसी पे खुम्स देंगी, आपने जितने 200 पाउंड में मशीन खरीदी थी तो 200 पाउंड का खुम्स देंगी, क्योंकि 200 पाउंड आपने जमा किया था उस जमाने में, बहुत पुराने जमाने में आपने लिया था और आपको इतने में मिला था। आज आपको याद आ रहा है कि मैंने मशीन खरीदा था जमाशुदा पैसे में जिसपे खुम्स वाजिब था, मैंने नहीं दिया, तो आज वही 200 पाउंड में देंगे। मगर अगर आप मशीन खरीदा था उस जमाने में 200 पाउंड में, इस्तेमाल नहीं किया साल तक, 200 पाउंड को तो 2-3 महीने हुए थे सिर्फ आपके पास था, आपने फौरन इस्तेमाल कर लिया तो खुम्स नहीं है, क्योंकि ये कारोबार का मसाला नहीं आम मसाला है। तो आपने आज आपको याद आ रहा है कि मैंने 1 साल तक उस मशीन को इस्तेमाल नहीं किया, कोई वजूहत आ गई, घर बदलने का था, ऐसा ही बंद पड़ा रहा, आपने इस्तेमाल नहीं किया, तो खुम्स मशीन पे वाजिब हुआ है, पैसे पे नहीं, पैसे तो 2 ही महीने हुआ था ना आपने मशीन खरीद लिया, मगर इस्तेमाल नहीं किया, मजीद 10 महीने गुजर गया, आपने इस्तेमाल नहीं किया मशीन, तो आज मशीन पे खुम्स वाजिब है। तो आज की वैल्यू, अगर आज आपको याद आ रहा है कि मैंने मशीन पे खुम्स नहीं दिया 1 साल इस्तेमाल नहीं करने के बावजूद, 10 महीना इस्तेमाल नहीं किया, 2 महीने पैसे पड़े थे, 10 महीना मैंने मशीन इस्तेमाल नहीं किया, तो आज इस नए मशीन का जो दाम है उसमें खुम्स देना पड़ेगा, यानी ज्यादा देना पड़ेगा, उसकी कीमत बढ़ गई। तो पैसे पे खुम्स वाजिब हो तो वही कीमत, चीज पे वाजिब हो तो आज की कीमत। इस तरह जेवर है, आपको जहेज में जेवर मिला, जहेज जमा करने का मसला अलग है, अगर हैसियत नहीं है जमा करने की, और अगर रवाज है देने का, नहीं दे तो बेटी की तौहीन होगी, वो मसला अलग है। मगर एक मरतबा बेटी को आपने जहेज दे दिया, उसमें से एक कोई चीज रह गई, उसने साल तक इस्तेमाल नहीं किया, आज उसको याद आ रहा है कि हाँ मुझे जहेज में कुछ चीजें मिली थी, कुछ इयररिंग्स मिले थे, कुछ अंगूठी मिली थी, मगर उसको 1 साल गुजर गया मैंने इस्तेमाल नहीं किया, तो आज 15 साल बाद उनको याद आ रहा है, तो आज की जेवर की कीमत जो होगी उस पे खुम्स देंगे। अगर साल में देती तो वही कीमत देती, इतना 1 साल गुजरने के बाद अगर कोई खुम्स देता है किसी चीज पे तो उस दिन की कीमत देनी पड़ेगी, नई कीमत उस दिन की देनी पड़ेगी, ये पेनाल्टी है। तो केश का और चीज की बात दोनों की अलग अलग हो गई। अगर हयाती में मां ने बेटी को जेवर दिया हयाती में, तो वो मीरास नहीं है। देखो कल हमारी बात हुई कि मीरास पे खुम्स नहीं है, तोहफे पे है। हयाती में जो मां बेटी को जो दे दे वो मीरास नहीं है, वो है तोहफा। उसने 1 साल तक जेवर नहीं पहना, मां ने हयाती में दे दिया, उसने 1 साल तक नहीं पहना तो खुम्स देंगी, क्यों? ये तोहफा है, हयाती में दी। अगर मां बेटी ने कहा, मां ने हयाती में बेटी को दिया, मगर खुद इस्तेमाल कर रही है, मां इस्तेमाल कर रही बेटी की इजाजत से, बेटी ने मां को कहा आपने मुझे दे दिया, मैं मालिका हूं, मगर आप आपके पास रखो, आपको देना लेना हो करना आप, मगर आपके मौत के वक्त में ले लूंगी, आपको मैं इस्तेमाल की इजाजत देती हूं, लेन देन की भी इजाजत देती हूं, बेटी ने इजाजत दे दी। अब मिल्कियत बेटी की है, मां इस्तेमाल कर रही है, उनको बेटी ने छूट दे दिया, चाहे तुझे लेन देन में इस्तेमाल करना हो, चाहे खर्च कर देना हो, चाहे तुझे पहनना हो, मौत के वक्त में ले लूंगी। तो बेटी को खुम्स देना पड़ेगा, क्योंकि बेटी ने पहना नहीं, उनको 1 साल के अंदर पहनने का था, फिर वो मां को देती, तो साल के अंदर जिस दिन मां ने मालिकियत दी उस दिन से लेके साल के अंदर ही अंदर पहना है, किसी विलादत में, किसी शादी में, किसी मौके पे पहन लेगी तो मसला हल है, फिर भले मां को वापस दे दे कि मौत तक इस्तेमाल करे,
तो फिर खुम्स नहीं होगा। तो मीरास और तोहफा को मिलाया ना जाए, मरने के बाद जो मिलता है वो मीरास है, उस पर अगर मां का जेवर मिला और 50 साल तक इस्तेमाल नहीं किया तब भी खुम्स नहीं, क्योंकि मीरास में मिला है। तो मरने के बाद मिले उस पर खुम्स नहीं, हयाती में मिले उस पर खुम्स है। आज के लिए इतना काफी है। जिक्र के लिए मैं आज इसलिए मैं जिक्र का कंटिन्यूशन करूंगी। कुछ पैगाम थे, अब्बास का दिन है ना, सबकी महबूब तरीन पर्सनैलिटी, अब्बास के लिए लोग जान देने के लिए तैयार है। अब्बास के साथ लोगों को सिर्फ मोहब्बत नहीं है बल्कि इश्क है। इतनी अजीम पर्सनैलिटी जो उनकी वफादारी, इनकी फिदाकारी, उनकी कुर्बानियां, फातिमा की दुआएं, अली के मकसद मस्कद करबला अब्बास, जिसको बाबुल हवाइश करार दिया गया, अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद व अज्जिल फरजहु। दो ख्वाहिश थी अब्बास की, दो हाजतें थी पूरी दुनिया में, सिर्फ दो हाजतें थी, सब जानते हैं, बच्चा बच्चा जानता है। पहली हाजत अब्बास की क्या थी, उनको पता है कि मैं पैदा ही हुआ हूं करबला के लिए, उम्मुल बनीन की तलाश हो रही है फातिमा कलाबिया के लिए, अब्बास के लिए तलाश हो रही है, आए दुनिया में पता है मैं आया हूं करबला के लिए, और उसको पता चले आखिरी वक्त के तुझे तलवार उठाने की इजाजत न मिलेंगी, जो करबला के लिए पैदा नहीं हुए हैं उनको हर एक को तलवार मिल रही है, बच्चे बच्चे को भी तलवार मिल रही है, जो करबला के लिए पैदा हुआ उनको तलवार न दी जाए, उसके दिल पे क्या कयामत गुजरी होगी। और दूसरी हाजत थी कि किसी भी सूरत में पानी का मशकीजा सकीना तक पहुंच जाए, वो भी हाजत पूरी नहीं। अल्लाह ने उनको क्या बनाया, बाबुल हवायज, जिनके जरिए हाजत पूरी होने का दरवाजा। आज उनको उनके दरबार में हम जमा हुए, कोई इंशाल्लाह खाली हाथ नहीं जाएगा, खुलूस के साथ हम आए हैं। यकीनन फातिमा को पुरसा देने आए, किसका, अब्बास है जरी का, कोई खाली हाथ नहीं जाएगा। तो उसके हवाले से दो अजीम आमाल बताना चाहूंगी। जानते हो आप लोग, मगर इस मौके को फायदा कैसे छोड़ो, इसमें से शायद एक दो को भी ना पता हो, सबको पता होगा मगर शायद एक दो को ना पता हो। आयतुल्ला अब्दुल करीम हायरी, सबने नाम सुना है, इमाम खुमैनी का उस्ताद, आयतुल्ला गुलपैगानी का उस्ताद, बड़े बड़े मराजे का उस्ताद, जो हरमे कुम में ही दफन हुए हैं। आयतुल्ला अब्दुल करीम हायरी इराक में थे, ईरान इराक वॉर की जमाने की बात है, जब ईरान और इराक के दरमियान जंग जारी थी। आयतुल्ला अब्दुल करीम हायरी इराक में थे और माह मुबारक रमजान का महीने में वहां का दस्तूर के पूरा महीना हरमे इमाम हुसैन में 30 दिन मजलिस हुसैन होती है, इमाम हुसैन के हरम में 30 रात, मगर शबी ईद आए तो आखिरी मजलिस होती है हरम अब्बास में। तो आखिरी मजलिस थी हरम करबला में, इमाम हुसैन के हरम में माह मुबारक की आखिरी रात। तो आयतुल्ला ने अनाउंस किया, ऐलान किया कि कल हजरत अब्बास के रोजे पे मजलिस होने वाली है मेरी, जो आखिरी, उनमें मैं मोमिनीन को एक उम्दा तोहफा देने वाला हूं, एक अजीम तोहफा देने वाला हूं तमाम मोमिनीन को, तो आप जरूर हाजिरी देना, बहुत जबरदस्त तोहफा मिलेगा सब मोमिनीन को। सबको जुस्तजू हुई, बड़ा मजमा आ गया कि पता नहीं आयतुल्ला अब्दुल करीम हायरी कौन सा तोहफा देने वाले, और आए मिंबर पे तशरीफ फरमा हुए और कहा कि आज मैंने आपको वादा किया था मैं तोहफा दूंगा, तो आपको मैं एक तोहफा देता हूं, जो हर परेशानी से बचाने के लिए, जो हर हाजत के लिए मुजरब अमल में आपको बताता हूं। ये कह के उनको बताया कि आपको पता है ना अब्बास का अदद क्या है, कितना अदद है, 133। अब्बास जो नाम है उनका अदद है 133। तो आप ये अमल करना हाजत के लिए, परेशानी दूर होने के लिए, 133 मरतबा सलवात, 133 मरतबा या अब्बास या अब्बास या अब्बास, 133 مرتبہ سلوات آگے پیچھے 133 سلوات، درمیان میں یا عباس 133 مرتبہ، جتنے دن آپ کو کرنا ہو، یعنی ہمیں ہمیشہ کہتی ہوں ہمیں تو 40 دن کرنا چاہیے. تو وہاں ایک عالم موجود تھا اس وقت حرم عباس میں، وہ بیان کرتا ہے کہ میں بہت پریشان تھا میری ماں کے لیے. میری ماں ایران میں تھی، اکیلی تھی اور پریشان تھی، اور میں یہاں عراق میں پریشان تھا، وہ کسی صورت میں وہ یہاں آ نہیں سکتی تھی میرے پاس، ایسے حالات ایران عراق کے جنگ میں. تو میں نے جب رات کو آیت اللہ سے یہ سنا، پہلی شوال کو میں نے عمل شروع کیا کہ میری ماں میری آ جائے کسی بھی صورت میں عراق میں، یہ پریشانی میرے سے حل ہو جائے. بولتے کہ میں نے پہلی شوال سے شروع کیا، آج شوال تک میں نے کیا، آج شوال کی تاریخ میں نے جو آخری دن وہ کیا، وہ میری ماں کو عراق میں موجود آ گئی. میری ماں کو میں عراق میں دیکھ رہا ہوں. میری ماں پہنچ چکی، اور ان کو خود کو نہیں پتا، پوچھا گیا آپ کیسے پہنچی، سمجھ میں ان کو نہیں آتا کہ وہ کیسے پہنچی. اتنا عظیم معجزہ ہوا، اتنا معجزہ کیونکہ بیان سے بھی باہر ہے، ایسا باب الحوائج کام کرتے ہیں. آٹھ دن انہوں نے کیا، عالم تھا، آٹھ دن میں کیا، ہمیں 40 دن کرنا چاہیے. اور دوسرا جو مثلا آیت اللہ بروجردین، آیت اللہ بروجردین ایک وجہ سے بہت پریشان رہتے تھے، ان کی ماں اور ان کی زوجہ کی کلک نہیں ہو رہی تھی، بات مشہور ہو گئی تھی، دونوں بہت اچھے، ماں انتہائی خوش اخلاق، بیوی بھی انتہائی خوش اخلاق، دونوں اپنی جگہ میں بہترین عورت تھے، مگر دونوں کی کلک نہیں ہو رہی تھی، دونوں کی انڈرسٹینڈنگ نہیں ہو رہی تھی، جس کی وجہ سے آغا بروجردین بہت پریشان رہتے تھے. آپ کو پتا ہے یہ گھر کی جو پریشانی ہوتی ہے تو مردوں کی زندگی کاٹی جاتی ہے، مرد بیمار پڑ جاتے ہیں، زندگی کاٹیاں جاتی ہے. بہت اہم ہے کہ ہم گھر میں جو عورتوں ساتھ رہتی ہو، محبت سے رہتی ہو، درگزر ہو، پیار محبت ہو، معافا معافی ہو، بہت اہم ہے گھر، بہت اہم ہے، کیونکہ ساری برکت رحمت اڑ جاتی ہے، بیماریاں جنم لیتی ہے، عمریں کاٹی جاتی ہے. تو آیت اللہ پریشان تھے، آغا بروجردین پریشان تھے. فرماتے ایک دن اچانک میرے ذہن میں آیا کہ میں کیوں عباس کا استغاثہ نہیں کرتا ہوں، میں کیوں باب الحوائج کو نہیں پکارتا. تو میں نے 133 مرتبہ وہی کیا، کاشف الکرب عن وجیل حسین علیہ السلام والا، یہ میں نے کیا. فرماتے آیت اللہ کہ ایسی دونوں کی انڈرسٹینڈنگ ہو گئی، اتنی دونوں میں محبت بڑھ گئی کہ بیان سے باہر ہے. ایک دین کیا انہوں نے، ایک دین. ہماری تو زبان گندی ہے، ہم تو بہت گنہگار ہیں، ہمیں کچھ زیادہ دن کرنا پڑے گا. پتا یہ چل، ایک دن میں کہتے مجھے جواب مل گیا کہ میں نے معجزہ دیکھا دونوں کی انڈرسٹینڈنگ میں. یہ جب بیان کرتے مراجے تو ہمارے فوائد کے لیے، چاہے بھلے ان کی گھر کی بات کیوں نہ ہو، کیونکہ دونوں اچھے انسان تھے، مگر ہوتا ہے سوچ الگ ہو جاتی ہے، بالکل سوچ الگ ہوتی ہے. تو پتا یہ چلا کہ انسان کا اگر سوچ بھی الگ ہو تو باب الحوائج کو وہ طاقت اللہ نے دی ہے، اور حسین کے وسیلے سے ساتھ ساتھ عباس کو کوئی پہنچ استغاثہ کرے، اسی میں تو یہ کاشف الکرب حسین کا ہی واسطہ دے رہے ہیں نا عباس کو، تو ہو نہیں سکتا. اور عباس کو جو واسطہ پسند ہے، زینب ام کلثوم کی چادر کا واسطہ پسند ہے. آپ عباس کو واسطہ دو زینب ام کلثوم کی چادر کا، آپ دیکھو آپ کی حاجت کیسے پوری ہوتی. آپ عباس کو واسطہ دو سکینہ کی، مظلومیت کی، آپ دیکھو کیسے قبول ہوتی ہے. اور حسین کا واسطہ تو عظیم ترین واسطہ ہے عباس کے لیے. تو جب یہ بات آئی تو آج عباس کی یاد منانے کے لیے ہم جمع ہوئے ہیں. تو ایک پیغام دوں، چاہے میرا موضوع آج رک جائے تو مجھے اس کی پرواہ نہیں ہے، مگر ہمارے گھروں کو، ہماری قوم میں ہم بھائی چارہ قائم کریں اگین اینڈ اگین میں، مگر آج عباس کا دین ہو یا پیغام نہ دوں تو میں اپنے آپ کو مجرم سمجھوں گی. اور آغا بروجردین کا عمل بھی بتا رہا ہے کہ مجھے پیغام دینا چاہیے آج. تو اتنی عظیم عبادت ہے محبت اور بھائی چارہ. وہ گھر کو آیت اللہ حسین مظاہری پیارا گھر میں فرماتے، وہ گھر جس میں محبت نہیں ہے، ایک دوسرے سے الگ الگ رہ رہے ہیں، ایک دوسرے سے محبت نہیں کرے، وہ گھر قبرست
ایسی قبر ہے جو قبر میں عذاب عذاب میں انسان مبتلا ہو. وہ گھر نہیں ہے وہ قبر ہے, وہ ایسی قبر جس میں عذاب مبتلا ہو. انسان سوچے ایسی مثال ایک آیت اللہ دے رہا ہے پیارا گھر میں کہ ان کو قبر جانو ہو, کیسی قبر جو عذاب سے بھرپور ہو. تو ہمارا ہر ایک کی ذمہ داری ہوتی ہے, ساس کی ذمہ داری الگ, بہو کی ذمہ داری الگ کہ آپس میں کیسے درگزر کرے. بہو کی ذمہ داری ہے کہ ضعیفی کو مد نظر رکھتے ہوئے ان کو درگزر کرے. ضعیفی کی ذمہ داری ہے کہ جوانی دیوانی ہوتی ہے ان کو دیوان کی سمجھ کے ان کو نظر انداز کر دے. ماحول جوانوں کے لیے بہت عجیب ماحول ہے, اس کو مد نظر رکھتے ان کو نظر انداز کر دے, مگر بھائی چارہ اور محبت کرے. کبھی یہ موقع نہ ہے کہ ایک دوسرے کی غیبت کرنی پڑے, ابجوئی بیان کرنی پڑے. خبردار, ہر ایک کی خوبی دیکھے کمی کو نظر انداز کرنا, یہ مومن کی عظیم پہچان کہ ہر ایک کی خوبی کی طرف نگاہ ہو بدی کی نہیں. اگر کوئی ذاکر پسند بھی نہیں آیا تو کہیں نہ کہیں اچھائی 20% تو کچھ اچھائی ہوگا. 80% پسند نہیں آیا تو اس کی نگاہ 20% پر ہوتی ہے, 80% پر نہیں پڑتی. مومن کی پہچان کہ ان کی آنکھ اتنی قیمتی ہوتی ہے کہ ہر ایک کی خوبی کی تلاش کرتا ہے, کوتاہی کی نہیں کمی کی نہیں. تو ساس کی بھی ذمہ داری کہ بہو میں کوئی نہ کوئی تو خوبی ہوگی. جب ایک کتے میں دانت اچھے تھے جو امام نے تعریف کی جس حضرت عیسیٰ نے, تو ایک مرا ہوا سڑا ہوا کتے میں بھی ایک خوبی نظر آئی. تو کیا ایک مومن امام کو ماننے والا اہل بیت کو ماننے والا کوئی خوبی نہیں ہوگی؟ تو کوئی خوبی تلاش کر کے کمی کو نظر انداز کر دے. اور بہو کی ذمہ داری ہے کہ ساس کی کوئی ایک خوبی تلاش کر کے کمی کو نظر انداز کر دے. ساس کی یہ ذمہ داری کہ بہو کو اپنی بیٹی پر خیال کرے کہ میری بیٹی پہ یہ ظلم ہو تو میں برداشت کر سکوں, میری بیٹی پہ یہ طنز اور طعنہ ہو تو میں برداشت کر سکوں, تو وہ آگے دماغ میں رکھے. بہو کی ذمہ داری ہے کہ وہ اپنا ماں کا سوچے کہ میری بھاوج اگر میری ماں پہ ایسا ظلم کی تو کیا میں برداشت کر سکوں گی. انسان اس طریقے سے واقعی ہر گھر جنت بن سکتا ہے اور قوم میں بھی. اسی طرح قوم میں چاہے کوئی کسی غسل کفن کمیٹی ہو, چاہے مدرسہ کی کمیٹی ہو, چاہے عام کمیٹی ہو, چاہے امام باغہ صاف کرنے والے لوگ ہو, اگر کوئی کمی ہو تو آپس میں بھائی چارہ کر کے ایک دوسرے کو امر بالمعروف اور نہی عن المنکر آمنے سامنے کرے, تیسرے کو مت داخل کرے. امر بالمعروف اور نہی عن المنکر واجب ہے مگر آمنے سامنے نہیں, کہ تیسرے کو چور چوتھے کو کہو, اس میں ہمارے پر ہی بلائیں آئیں گی, مصیبت ہمارے پر آئیں گی. تو یہ کر کے ایک دوسرے کی خطابت ہے کہ ہم مل کے کام کریں بھائی چارہ, ہم ایک ہے, ہم ایک امام کی انتظار کر رہے ہیں, ہم سب ایک ہے, ہم کیسے آگے بڑھے, نہ کہ کسی کو گرائے, ہر ایک کو آگے بڑھائے, ان کی خطا ان کی آنکھوں کے سامنے بتائے. ہر کوئی خطا کار ہے مگر جو جتنا بڑا خطا کار ہے مگر اس میں بھی ایک خوبی نظر آئے گی, اس خوبی کو مد نظر رکھ کے خطاؤں کو نظر انداز کیا جائے, گائیڈ کیا جائے, ان کی غلطی دکھا کے ان کی گائیڈنس دیا جائے, نہ کہ غیبت کیا جائے, نہ کہ ابجوئی کیا جائے. جو انسان اپنے لیے پسند کرے وہ پسند کرے. ہم نے سب کو پتا ہے کہ قیامت کے دین ایک عظیم حدیث ہے رسول کی, جو دنیا میں مائکروسکوپک آنکھیں رکھتے, مائکروسکوپک آنکھیں دیکھو کہ یہاں غلطی نظر آئے, بس غلطی آئین کا الف ہو جائے تو ہم پکڑ لیں, 23 نمبر کی آیت کے 24 بول دے تو پکڑ لیں. مائکروسکوپک آنکھیں رکھتے, قیامت میں بھی ملائکہ ان کے لیے مائکروسکوپک آنکھیں رکھیں گے کہ ان کی غلطی نظر آئے, غلطی کو تلاش کرے. ہم نامہ اعمال میں جیسا کیا دنیا میں ویسا پائیں گے وہاں, جیسا کیا ایسا ویسا پائیں گے. یاد رکھنا اتنا امپورٹنٹ ہے. تو علماء ایک مثال دیتے ہیں کہ آپ کہیں گئے کہ ہم سسٹم میں کسٹم میں ہر ایک کی بیگ کھلتی ہے. آپ نے دیکھا آپ کے آگے والا کا ایک کی بیگ نہیں کھلی کسٹم کے پاس, دوسری کی بیگ کھلے یہاں تہاں ہاتھ مارا کہاں جا, وہ تیسرے کا پورا الٹ دیا, پورا الٹ دیا. اتنی تحقیق جیس آپ نے سوچا کہ کاش مجھے پہلے وہ آدمی مل جائے جس نے چوک مار دیا ایسا ہی, یا تو وہاں ہاتھ مار کے وہ تیسرا والا مجھے نہیں ملے. کاش آپ نے دعا کرنا شروع کر, دور سے دیکھ رہی ہو آپ نے آپ کی دعائیں شروع کر دی ہے نا, عباس کو بھی پکارا ہوگا. تو پھر آپ کے پاس وہی اچھا والا ملا کہ جس نے بیگ نہیں کھولی چوک مارا اس نے اتھل دیا, آپ نے تو ابھی دعا کی تھی کہ وہ آدمی مجھے ملے وہی ملا, مگر آپ کی بیگ کو الٹ دیا. دیکھا پتا یہ چلا کہ قیامت کے دین کی یہ تیاری کرنا ہے.
ये मिसाल दिमाग में रखना, आप समझ जाएंगे कि मैं क्या बहुत वजाहत नहीं करती हूं, आप साहिब समझदार मजमा है, इशारा इशारा। तो जो आपने देखा, जो चाहता है कि फड़फड़ करके गुजर जावे कयामत में, उनकी माइक्रोस्कोपिक आंख इस्तेमाल न करे मलाइका, तो दुनिया में भी आंखें के लोगों की खूबियों के लिए रखे, अपनी एक आंख अपनी कोताही को देखे, दूसरी आंख से लोगों की खूबियों को देखे। हम अपने लिए लीनियंट है, अपने बड़ी बड़ी कोताही को माफ करते चले जा रहे और दूसरे की छोटी कोताही को माफ नहीं करते। उल्टा होना चाहिए, अपने पे स्ट्रिक्ट होना चाहिए, दूसरे पे लीनियंट होना चाहिए, ताकि हम सुधरे, हम उल्टा कर रहे हैं। तो कयामत में भी ऐसे लोग गुजर जाएंगे वो चौक वाले की तरह, जाओ तुम लोगों की ऐब तलाश नहीं कर रहे थे, तुम लोगों की खूबियां तलाश कर, जाओ गुजर जाओ। जिसने थोड़ी थोड़ी की तो उसकी बैग थोड़ी खुलेगी, नहीं जिसने बहुत तेजी से करता तो उसकी उलट हुई अमल उलट पुलट करके चेक किया जाएगा, तो पता चला जो तैयारी इस दुनिया में हो रही है। तो ऐसे ऐसे दुनियावी मिसाल हम देते हैं ना, आखिरत में मिलाते चले जाए हम, क्योंकि हदीस कह रहे मासूम ने क्या कहा कि जो दुनिया में लोगों की ऐब तलाश करने में जुस्तजू में रहते हैं, आखिरत में उनका भी ऐब तलाश कर करके उनको दिखाया जाएगा, एक एक ऐब दिखाया जाएगा। नहीं जो लोग खूबी वाली आंख रखे कि लोगों की खूबियों देखे, तो वो बहुत अच्छी तरह उनकी भी कई अल्लाह कई खताओं को नजरअंदाज करता चला जाएगा, क्योंकि वो मेरी मखलूक को नजरअंदाज करता था दुनिया में, तो मैं उनको आखिरत में नजरअंदाज करूंगा। वो दुनिया में लोगों को नजरअंदाज नहीं करता था, तो मैं उनको आखिरत में नजरअंदाज नहीं करूंगा। तैयारी का महीना है ये तो दीन है, माफा माफी का दीन है। और झगड़ा तो इस्लाम में इतनी नफरत है कि रसूल ने कहा मेरी नबूवत में पानी फेर रहा है जो लोग झगड़ा करते, सुलह सफाई नहीं करते और झगड़े में मुलविस होते हैं। रसूल ने कहा अल्लाह ने मुझे भेजा ताकि मैं बुत परस्ती खत्म करूं और मैं झगड़ा को खत्म करूं। बुत परस्ती के साथ रसूलुल्लाह ने झगड़े को मिलाया है। तो बस आज अब्बास का दिन है, एक पैगाम जरूर देना था, सारे डिफरेंसेस आज खत्म हो जाए। हम तो सोशल वर्क करते हैं ना, कभी हमारा दिल कैसा रोता है कि कोई ऐसे लोग भी आते हैं कि नहीं नहीं मैंने तो वसीयत की है कि मेरे जनाजे पे भी फलान लोग ना आए। अल्लाह कर रही हो ना आप, हाँ सच्ची बात है, हाँ ये सच्ची बात है। बाकायदा लोग हमने तो वसीयत कर ली है कि जनाजे पे नहीं आना, हमारे जनाजे पे भी नहीं आना। यानी कितने मुतमईन है अपने अमाल में, ऐसे लोग कितने मुतमईन है कि हम तो गुजर ही जाएंगे, हम तो खताकार ही नहीं, हम तो किसी का दिल नहीं दुखाया, हमें बस सब लोगों ने हमारा दिल दुखाया है, इसीलिए हम उन फलान हमारी मैयत में भी ना आए। ये हमारी हालत अहले बैत की मानने वाली, हम सोशल वर्क में ये बातें पता चलते, इसीलिए ये मिंबर पे भी बयान होता है ताकि रोजमर्रा जिंदगी को हम कैसे सुधारे, इसीलिए मिंबर है। तो पता ये चला कुरान ने सूरह नूर में नूरानी आयत रख लिया, सूरे का नाम नूर और कितनी नूरानी आए, वर्स नंबर 22-24 नंबर का सूरा, वयाफू वयस्फू अल्लाह तुहिबून अल्लाह अन यगफिर लकुम वयाफू वयस्फू, तुम एक दूसरे को माफ करो, एक दूसरे को दस गुजर करो, अल्लाह तुहिबून अन यगफिर अल्लाह लकुम, तुम क्या नहीं चाहते हो अल्लाह तुम्हें माफ कर दे, वल्लाहु गफूर रहीम, अल्लाह बेशक गफूर रहीम है, मगर क्या तुम अगर चाहते हो कि अल्लाह तुम्हें माफ कर दे, तो पहला कदम तुम आगे बढ़ाओ, पहले तुम सीखो माफ करने के लिए, फिर अल्लाह से तवक्कुल रखो। वाज़े आयत कह रही है, तुम चाहते हो कि अल्लाह हमें सबको कह रहा है कि अगर तुम चाहते हो कि तुम्हें नजरअंदाज में कर दूं, तुम्हें माफ कर दूं, तो पहला कदम तुम्हें उठाना पड़ेगा। नमाज शब्द अल अफ अल अफ अल अफ 300 मरतबा कह देना बहुत आसान है, अल्लाह दरगुजर कर दरगुजर कर दरगुजर कर, हर वक्त अल्लाह कहते तू भी दरगुजर कर तू भी दरगुजर कर तू भी दरगुजर कर, जवाब आ रहे हमें तो मैं करूंगा। तो हमें हर वक्त ये सोचना है कि अगर हम चाहते हैं, वो अंताफू अकरबू लि तकवा सूरे बकरा 237, तुम एक दूसरे को माफ करो, अकरबू लि तकवा, अगर तुम्हें मुत्तकी बनना है तो तुम मुत्तकी तब बनोगे कि जब तुम एक दूसरे को माफ कर दो, मुत्तकी नहीं बन सकते बल्कि साहिब करामत बन जाओगे। यद्रऊ बिल हसनात अस्सयात, मुत्तकी की पहचान कि बदी का जवाब नेकी से देता है, यद्रऊ न बिल हसना सयात, बदी का जवाब नेकी से दे रहा है तो इंसान कमाल की मंजिल में जाता है, कमाल की और करामत उनको नसीब होती है और उनकी इज्जत माशरे में बढ़ती चली जाती है, उनकी इज्जत में इजाफा होता चला जाता है, जिसमें यह जज्बा है माफी का, کرامت کی منزل پہ پہنچ جاتا انسان. اتنی عظیم عبادت ہے لوگوں کو درگزر کرنا, معاف کر دینا, تو وہاں اللہ ہمیں درگزر کرتا چلا جاتا ہے. تو ہماری منزل اللہ کے قریب, اقرب للتقوی, انسان قریب ترین ہو جاتا ہے. جب ایک دن اللہ نے رسول جب معصوم کے آپس میں جب گفتگو کرتے ہیں, کس کے لیے؟ ہمارے لیے. یا رسول نے کہا, یا علی اگر کسی نے تجھ سے برائی کی تو تم کیا کرو گے؟ یا علی میں اس کے ساتھ نیکی کروں گا. کہا, یا علی دوبارہ اس نے بدی کی؟ کہا, میں یا رسول اللہ میں دوبارہ نیکی کروں گا. کہا, تیسری مرتبہ اس نے تمہارے ساتھ بدی کی؟ کہ میں کہا, یا رسول اللہ میں پھر نیکی کروں گا. پھر علی نے بہترین جملہ کہا, کہا, یا رسول اللہ اگر برائی کرنے والا اپنی برائی کو نہیں چھوڑ سکتا تو اچھائی کرنے والا اپنی اچھائی کو کیسے چھوڑ سکتا؟ برائی کرنے والے کی عادت ہو گئی ہے کہ برائی کرے, تو جو اچھائی کرنے کی جو عادت میں ہو وہ اچھی عادت کیسے چھوڑ سکتا؟ یہ ہمارے لیے ہے. تو جس کے پاس برائی ہے تو اس کا تو کام یہ جھگڑنا, قوم کے ساتھ جھگڑنا, اس کے ساتھ جھگڑنا, گھر میں جا تو شوہر کے ساتھ جھگڑنا, جاؤ تو بچوں کے ساتھ جھگڑنا, پڑوسی کے ساتھ جھگڑنا, ہر ایک کے ساتھ جھگڑنا. اب وہ ان کے لیے بدلنا ذرا مشکل ہے, بہت مشکل ہے, کیونکہ برائی آ گئی ہے, نیچر, سیکنڈ نیچر ہے برا انسان, نیچر میں سیکنڈ انسان میں برا ہے. مگر کوشش کرے ان دنوں میں تو وہ بھی ناممکن نہیں ہے, مشکل ہے, ناممکن نہیں ہے. تو ان دنوں میں ہمیں معافا معافی آج عباس کا نام سے لے کے دیکھو عباس آپ کی جھولیاں کیسے بھر لیتا ہے. دل سے ایک دوسرے کو معاف کر دے, ایک جوئی چھوڑ دے, ایک دوسرے کی اچھائی کی طرف نگاہ رکھے, دیکھو دنیا قبر اور قیامت کیسے آسانی سے گزرتی ہے. اتنی عظیم نیکی ہے کہ کرامت اللہ بخشے گا. انبیاء کا مثال کم ہے ہمارے پاس, چلو یہ موضوع نہیں ہے. حضرت یوسف کا مثال, رسول اکرم کا مثال, کیسا کیسا ظلم کرنے والے کو کیسا ایک لمحے میں معاف کیا ہے, ایک لمحے میں کیسا کیسا ظلم. اور ہم یہ کہہ دیں اگر ہم نے کوشش کی ہمارے رشتے دار کے ساتھ اچھائی کرنے کے لیے, ان کو نہیں چاہیے, وہ منہ پھیرتا چلا جا رہا ہے, ہماری ذمہ داری ختم. بس جو کہے کہ میں نے تجھے معاف نہیں کیا اس کی کوئی نہیں چلے گی, اس کی کچھ نہیں چلے گی اللہ کے پاس. اگر جس پر ظلم ہوا اور ظالم نے اس سے معافی مانگ لیا, ایک مرتبہ معافی مانگ لیا, اس پہ واجب ہو گیا کہ اس کو معاف کر دے, شریعت ہے, واجب ہے کہ اس کو معاف کر دے. مگر وہ کہے کہ نہیں میں معاف نہیں کروں گا, ختم. ابھی وہ ظالم ہو گیا, وہ مظلوم ہو گیا, ٹرانسفر ہو گیا القاب, حدیث کہہ رہی ہے. ابھی ظالم پہ چاہے جتنا بڑا ظلم ہوا تھا, ظالم نے جتنا بڑا ظلم کیا تھا, سوری, اب مظلوم معاف نہیں کر رہا ہے, وہ معافی مانگ رہا ہے, تو اب سمجھ لینا ٹرانسفر ہو گیا, وہ مظلوم ظالم بن گیا, ظالم مظلوم بن گیا. معافی مانگنے کے بعد اللہ سے معافی مانگی, بندے سے معافی مانگی, بس خدا نے کہا اتنا بس. وہ معاف کرے یا نہ کرے تمہاری ذمہ داری اب ختم ہو گئی, تم نے تمہاری حجت تمام کر دی. وہ معاف کرے یا نہ کرے اب میرا معاملہ ہے, اللہ کا دخل آ گیا, بس ہماری ذمہ داری ہو گئی. یاد ہے اسی امام برگم 1991 میں جب آئی تھی, مجھے برابر یاد ہے, میں نے اس قصہ پڑھا تھا, تیزی سے یاد دلاؤ, آپ کو یاد ہوگا ان میں سے, مگر کچھ تو نہیں ہوں گے نا. تو اس وقت مقدس سردبیلی کا واقعہ, شاہ عباس نے اپنے وزیر کو کسی, اس نے بڑی خطا کی تھی, شاہ عباس کا وزیر نے بہت بڑی خطا کی تھی, منع کیا. اب شاہ عباس نے معاف کرنے, اس نے معافی مانگی, اللہ سے بھی مانگی, شاہ عباس سے بھی, منع کیا میں معاف نہیں کروں گا. تو انہوں نے مقدس اردبیلی کو استعمال کیا کہ مجھے کسی بھی صورت سے آپ معافی دلواؤ کہ شاہ عباس مجھے معاف کر دے. تو خط لکھا مقدس اردبیلی. ہمارے علماء کا کیا مقام ہے, علماء کی حیات زندگی انسان پڑھے تو ہمارا سلام ہے ہمارے علماء, ہمارے نائب امام, ہم ان کی قدر کریں کہ کتنی زحمت کی ہے ان لوگوں نے, چھلکے کھا کے علم حاصل کیا ہے, چاند کی لائٹ میں علم حاصل کیا ہے, مگر محنت کی ہے. تو مقدس اردبیلی نے کیا, شاہ عباس کو خط لکھا کہ تم کو معاف کر دے, اگر معاف نہیں کرنا تو یاد رکھنا اب تم ظالم ہو گئے, وہ مظلوم ہو گئے. اس نے ایک مرتبہ معافی مانگ لیا, اللہ نے اس کی معافی قبول کیا, تیرے پاس معافی مانگ لیا, اللہ نے ان کی قبول کر دیا. شاہ عباس گھبرا گیا, فوراً وزیر کو بلایا, معافی مانگا. پتا یہ چلا کہ اندازہ لگائے کہ انسان جب وہ نہ کرے بس ہماری حجت تمام ہو گئی. نہیں کبھی ایسا محسوس ہو کہ ہم ڈائریکٹ معافی مانگنے جائیں گے تو اور بڑھائی کرے گا. کچھ لوگ ایسے ہوتے نا, कि हम माफी मांगने जाएंगे तो और बड़ाई करेंगे कि देखा आया माफी मांगने के, दूसरे लोगों को कहना शुरू कर देता है। माशरे में रहते हुए खुश अखलाकी और बद अखलाकी लोगों की पता चल जाती है कि फलान खुश अखलाक का मालिक है, फलान बद अखलाक का मालिक है। पता चल जाए कि बद अखलाक है, हम सामने जाके माफी मांगेंगे तो आयतुल्ला खुई ने सिस्तानी ने दोनों इजाजत दे दी। कुछ महाराजे ने इजाजत नहीं दी, बोले नहीं डायरेक्ट माफी मांगना पड़ेगा। मगर हमारे महाराजा प्रेजेंट महाराजे तो इजाजत दे दी है कि अगर आपको लगे कि काम और खराब हो जाएगा डायरेक्ट माफी में, तो अल्लाह से माफी मांगने के बाद उनके इस्तगफार करें जिस पे हमने जुल्म किया है, उनके लिए इस्तगफार करें, उनके लिए नामा अमाल में कुछ नेकियां करें ताकि हमें बख्शीश मिल जाए। कितना रास्ता इस्लाम ने खुला रखा है तोबा इस्तगफार के लिए, और यही दिन है अपनी तोबा को मुकम्मल करने के लिए। पक्की सच्ची तोबा करने का दिन यही है जब दिल नरम है। इन दिनों में हम नहीं करेंगे तो कब करेंगे? हर सूरत में अगर अहले बैत के मानने वाले तो अच्छा इंसान बनना ही बनना है। और जो जुल्म करता है, जो हसद करता है, जो बड़ाई करता है, अपने को नुकसान पहुंचा, रब्बी जलमतु नफसी, याद रखना वो खुद को नुकसान पहुंचा। जिसके सामने बड़ाई कर रहे उनको थोड़ी देर का नुकसान है, बाद में उनको इतना ज्यादा नुकसान होने वाला है कि अपने नफ्स से खुद जुल्म कर रहा है। अल्लाह अदलो इंसाफ का मालिक है, सारा अदलो इंसाफ से काम लेता है अल्लाह। तो याद रखे, बस ये अजीम पैगाम था। बस आगे मौजू की तरफ थोड़ी टाइम है अभी मेरे पास। तो कल हमारा मौजू से हमने ये सीखा, कल का मौजू कि फखर के लिए हमारे इमाम कितने डरते थे। अजीम अजीम सहाबी, साथ साहिब ने सोहान जैसा अजीम सहाबी, महजया जैसा अजीम सहाबी, नौ इमाम जिसको दुआ दे कि जन्नत में तुम हमारे हम नशीन में हो। मगर इमाम खौफ ज्यादा हो जाते हैं कि कहीं फखर का एक राय के दाना बराबर आ गया तो अक्कल पे आफत आ जाए। चाहे बड़ा सा बड़ा मुत्तकी क्यों ना हो, बड़ा सा बड़ा हमारे साथ उठते बैठते क्यों ना हो, क्योंकि नशा है तारीफ में, इन चीजों में नशा है, तो कहीं डूब ना जाए। तो इमाम ने कि जरा एहसास हो कि शायद अभी तो शायद फखर आ जाएगा, फौरन तरबियत शुरू कर दी, फौरन तरबियत शुरू कर दी कि खबरदार जरा बराबर फखर ना आना चाहिए किसी भी चीज का। ये अखलाक सबसे बुरा तरीन अखलाक यही है कि इंसान में फखर हो, बड़ाई पसंद, तारीफ पसंद, लोगों मेरे आगे पीछे हो, मुझे मान मर्तबा मिलना चाहिए, मुझे ये सारे मगरूरी, तकबूर, फखर, खुद पसंदी, अनानियत, मैं ये सारी बुरे अखलाक की जड़ है। यही तो इब्लीस अना खैरुन मिनहु अना, पहला लफ्ज अना मैं आया इब्लीस की जबान में। ये शैतानिक बद अखलाक है, उससे बचना है हमें। इसीलिए इमाम कैसी तालीम करते, ऐसे से बड़े सहाबी को भी इससे डर गए तो हम तो उनके पैर के खाक है, उनके गुलाम के पैर के खाक भी नहीं है, तो हमें कितना डरना चाहिए। इतने अजीम सहाबी से इमाम डर जाते हैं तो हमें कितना डरना। रात दिन नफ्स का जायजा, नफ्स का जायजा, कहीं तकबर तो नहीं आया, कहीं फखर तो नहीं आया, कहीं अदर तो नहीं चलने लगे, हरे के सामने आज भी इन कसारी से पेश आ रहे हैं, चेकिंग करें, इमाम तरबियत कर रहे हैं। तो पता चला दुनिया में अल्लाह ने हर नेमत को जीनत अता की, उसमें नशा है। मगर रसूल की हदीस हमारे सामने आ गई, सयाती जमाना अल्लाह उम्मती युहिब्बुना खमसा व यंसौना खमसा, ऐसा जमाना आएगा मेरी उम्मत पे पांच चीज ऐसा शदीद मोहब्बत करेंगे। शदीद मोहब्बत इजाजत है, अहब्बा ना हो, एक्सेसिव लव ना हो। मगर रसूल ने पेशन गोई दे दी, रसूल ने तो पेशन गोई दे दी कि ऐसा जमाना मेरी उम्मत पे आएगा कि पांच चीजें शहबू न खमसा या वयंसौ न खमसा, पांच चीजें ऐसी मोहब्बत करेंगे कि पांच को भूल जाएंगे। पांच चीजें मोहब्बत करने की मना नहीं है, बेशर्त कि पांच याद रहे। मगर रसूल की ऐलान कि नहीं, पांच को भूल जाएंगे। युहिब्बू न दुनिया वयंसौ न आखिरा, पहली चीज दुनिया से ऐसी मोहब्बत करेंगे आखिरत को फरामोश करेंगे। ये क्या है? दुनिया की मोहब्बत, मैं माफ नहीं करूंगी, ये क्या है? दुनिया की मोहब्बत, ये मैं ये नहीं करूंगी फलान, ये फखर, ये क्या है? दुनिया की मोहब्बत। हुब्बु दुनिया रासन कुल्ला खतिया, इमाम ने कह दिया, मासूम नाम रसूल अली सब ने कह दिया, सारी सारी खराबी की जड़ मोहब्बत दुनिया है, तो उससे ही बचना है। तो रसूल ने कह दिया पहली चीज ये, इसीलिए कुरान ने भी ऐलान किया कि हर काम करने से पहले सोचो दुनिया चाहे आखिरत। अगर कि मुझे माफ करना है, वक्त आया तो मैं अपने आप को सवाल पूछूं कि मुझे क्या चाहिए, दुनिया चाहे क्या करूं। तो यहां हम देखिए तो पहली चीज रसूल ने क्या कहा کہ دنیا سے محبت آخرت کو بھول جانا. قرآن نے یہی کہا, جو حدیث کہہ رہے وہی قرآن کہہ رہے کہ ہمیں سورہ احزاب عشورے کے دن پڑھنے والے ہیں نا, کتنا عظیم سورہ ہے, اہل بیت کی تعریف, دشمنوں کی مذمت ہے سورے میں. عین عشورے کے دن رکھا گیا ہے سورہ احزاب, ان کی 28 اور 29 میں کیا ہے, یا ایھا النبی کل ازواجک, مشہور اور معروف ہے, ان کنتن تریدن الحیات الدنیا وزینتها فتعلین امتکن وسرحکن سراحا جمیلا. 28 آیت میں یا نبی تمہاری ازواج کو کہہ دو اگر انہوں نے اس دنیا کو, اگین لو زینت, اور دنیا کی زینت کو چن لیا ہے تو بلاؤ ان کو, کچھ دے دو, کچھ دنیا کی مال و متا دے دو, خوش کر دو, جمیل انداز میں, خوبصورت انداز میں ان کو طلاق دے دو, ان سے رخصت ہو جاؤ, تمہارے سے گزارا نہیں کر سکیں گے اگر انہوں نے دنیا اور دنیا کی زینت کو چن لیا. ہاں وَإِن كُنْتُنَّ اللَّهَ وَرَسُولَ وَدَارَ الْآخِرَةِ فَأَنَّ اللَّهَ لِلْمُحْسِنَاتِ مِنْكُنَّ أَجْرًا عَظِيمًا. 29 ورس, ہاں اگر انہوں نے اللہ رسول اور آخرت کے گھر کو چنا ہے تو یہ محسنات ہے, ان کے لیے اجر عظیم ہے. خود اللہ عظیم کہہ دے اجر عظیم ہے تو کتنا عظیم ہوگا. تو کتنا واضح کہہ دیا, اب ایک اصول قیامت تک کے لیے آ گیا, قیامت تک یہ اصول آ گیا. کیونکہ یہ آیت کب نازل ہوئی, جب مال غنیمت آنا شروع ہوا تو رسول کے ازواج کی خواہش شروع ہو گئی, کسی نے کہا مجھے فلان خیبری گلیم چاہیے, کسی نے کہا مجھے فلان لباس چاہیے, مجھے فلان یہ چیز, سب کی خواہش جمع ہو گئی کہ مال غنیمت آ رہا ہے ابھی تو ہمیں بھی ہماری خواہش. آیت نازل ہوئی یا رسول تمہارے سے گزارا نہیں ہوگا, ان لوگوں کے, ان بیویوں کا تم سے گزارا نہیں ہو سکتا جنہوں نے دنیا اور دنیا کی زینت کو پسند کیا. یہ تو نمونے عمل ہے, اگر وہ دنیا اور دنیا کی زینت پسند کریں گی تو دوسری عورتوں تو ان کی اندھی پیروی کر لیں گے. کہ نبی کا گھر ماڈل, نبی کا گھر ماڈل اگر انہوں نے کاپی کر دیں گے تو اگر ان تمہارے ساتھ گزارا پھر نہیں کر سکیں, ان کو دنیا چاہیے, دنیا کی زینتیں چاہیے, تو آپ ان کو اچھی انداز میں ان کو اچھا اجر دے کے, مال و دولت دے کے, ان کو جتنا کہ وہ خوش ہو جائے دے کے ان کو آزاد کر دو, تمہارے ساتھ گزارا نہیں ہو سکے گا. ہاں اگر وہ اللہ رسول اور دار الآخرت کو چنا ہے تو وہ محسنات میں سے ہے, وہ تو گڈ ڈوئر میں سے ہے, ان کو آپ کے پاس رکھنا ان کے اجلے اجر عظیم ہے. بس قرآن نے سکھا دیا ہمیں کہ تمہیں ہر کام میں فیصلہ کرنا ہے, دنیا چاہے کہ آخرت چاہے. یہ حرام غذا ہے بچوں کو مدرسہ بھیجنا ہے نہیں بھیجنا ہے, دنیا چاہے آخرت چاہے, فلاں نوکری ہے کرنا ہے نہیں کرنا ہے, اس میں کیا حرام پہلو ہے کہ نہیں, دنیا چاہے آخرت چاہے, فلاں کی غیبت کرنی ہے کہ غیبت سے بچنا ہے, سوچ لو دنیا چاہے آخرت چاہے. ہمیں اگر ایک دوسرے سے یہ سوال کیا جائے گا تو فٹافٹ ہم کہیں گے کہ ہمیں دنیا چاہیے, سوری آخرت چاہیے, سوری جواب تو فوراً ہمارا فٹافٹ ہوگا آخرت, مگر کیا دل سے ہم نے جواب دیا وہ ایکشن بتائے گا. زبان تو کہیں گے آخرت, اگر میں اپنی ذات کو پوچھوں اے نفس تجھے دنیا چاہے کہ آخرت, فوراً نفس کہیں گے آخرت, کون ہے کون پاگل کے رہے گا دنیا, مگر عمل ہے دنیا کا, زبان کہہ رہی آخرت, کس سے نہیں ہے ہمارے پاس, بھرے پڑے ایسے کس سے. جلدی ایک مثال دے دوں, عمرو بن العاص کا قصہ کس نے نہیں سنا ہے, جب علی کے ساتھ, مجھے وہ حدیث پتا ہے ادھوری ہے, فکر نہیں کرنا, سب مشہور بھی ہے پانچ چیزوں کی, اس کو پہلے تو بات کر لوں یہاں. آپ یہ عمرو بن العاص جنگ صفین کا واقعہ ہونے والا ہے, علی کے سامنے معاویہ ہے, بچہ بچہ جانتا ہے, علی کے سامنے معاویہ ہے. اب معاویہ نے عمرو بن العاص کو خط لکھا کہ تو بہت چالاک ہے, بہت ہوشیار ہے, میں چاہتا ہوں تو میرے سائیڈ میں آ جا, تجھے میں پرائم منسٹر بناؤں گا, میرا پرائم منسٹر بناؤں گا, عہدہ دے رہا ہے, اتنا بڑا عہدہ. عمرو بن العاص کے پاس دو بیٹے تھے, محمد اور عبداللہ, محمد بڑا بیٹا, عبداللہ چھوٹا بیٹا. پہلے اب محمد کو بلایا عمرو بن العاص کہ یہ آفر ملی ہے مجھے معاویہ کی طرف سے کہ علی کے خلاف جنگ ہونے والی ہے تو اس کا پرائم منسٹر بنا رہا ہے مجھے. تو محمد نے باپ کو پہلا سوال کیا, بابا پہلے مجھے یہ بتاؤ آپ کو دنیا چاہیے کہ آخرت چاہیے, کہ آخرت چاہیے تو پھر علی کے خلاف جنگ کیسے کرو گے بابا, آخرت چاہیے عہدے کو چھوڑ دو, نہیں لکھ لو ان کو مجھے عہدہ نہیں چاہیے. بے چین رہا, پھر بھی بلایا, زبان سے تو کس فٹافٹ آخرت کیا لے, بلایا عبداللہ کو چھوٹے بیٹے کو, خط دکھایا پڑھنے کے, پڑھا,
कहा बाबा ऐसा ओहदा कोई छोड़ता है? कभी कभार मिलता है ऐसा ओहदा तो कहा मगर तेरा बड़ा भाई तो कह रहा है कि आखिरत चाहे तो नहीं जाना। तो आखिरत तो उधार है बाबा, आखिरत तो उधार है ना। ये तो केश अक्लमंद जो है केश को देखता है, आखिरत को नहीं। कहीं हमारी सोच तो अमर अब्लास जैसी तो नहीं है, सॉरी अब्दुल्ला जैसी तो नहीं है। सोचिए हम भी क्या कि मैं उसका बदला लूं, अभी अभी उसने मुझ पर यही जुल्म किया है तो ये दुनिया का केश सौदा है, मैं उसको माफ नहीं करूंगी, वो मेरे जनाजे पे नहीं आएंगी, ये केश सौदा है, ये केश आखिरत नहीं। जबान से आखिरत कह रहे हम भी। कहा कि बाबा ये तो केश की बात हो रही, प्राइम मिनिस्टर इतना बड़ा ओहदा ये तो जल्दी नहीं मिलता। तो कहा मैं तेरा भाई तो उसने ये कहा कि तो केश का सौदा है तो ये ले लो आप। अब्दुल्ला ने जब ऐसा कहा घोड़े को बुलाया जाने के लिए माविया की तरफ, वापस जमीर तो है ना, आखिर जमीर है ना, कॉन्शियस माइंड किया, वापस घोड़े को भेज दिया। रिवायत क्या बताते, 7 मरतबा 6 मरतबा घोड़ा आया वापस भेजा, आया कि कश्मकश, कश में कश शशोपंज में है, जाऊ नहीं जाऊ, कंफ्यूज शैल आई गो और नॉट। 7वीं मरतबा घोड़ा आया, बैठ के सवार होके चला चला गया, अली के खिलाफ जंग हुई, अब मरने पड़ा है। अमर बिल आस बूढ़ा हो गया है, आसारे मौत नजर आ गए। अब वही बेटा अब्दुल्ला जिन्होंने कहा था केश को ले लो, उनको बुला रहा है कि जाओ कोई रसूल का सहाबी हो, बूढ़ा हो मेरे जैसा, उसको बुलाओ मेरे पास, परेशान है अभी, याद आ रहा है क्या करूं मैं, अब क्या करूं, मेरी बख्शिश है कि नहीं। उसने अब्दुल्ला इब्न अब्बास को लेके आया, इब्न अब्बास आए, कहा मुझे पता है मेरे से बड़ी गलती हो गई, अब कब्र में जा रहा है अभी गलती याद आ रही, मजे कर लिया अब गलती याद आ रही है। इब्न अब्बास जल्दी मुझे बता कोई तौबा की सूरत नजर आ रही है कि मेरा अब गुनाह माफ हो। इब्न अब्बास भी आसानी से जवाब नहीं देते कि कौन कहा तुम मर रहा है, कि मुझे उम्मीद मत दिला, मुझे पता है मैं दुनिया से जा रहा हूं। अब अब्दुल्ला इब्न अब्बास क्या कह रहा है, खुदा ने तुझे जवानी दी, खुदा ने तरो ताजा फ्रेश सब चीजें खुदा ने दी, मालो दौलत दी, सेहत दी, कुदरत दी, ताकत दी, क्या कुछ नहीं दिया, अब जब मरने पड़ा है सारी चीजें खत्म हो चुकी, तब आप आज अल्लाह याद आए, सारी नेमतों को मिसयूज किया, सारी सलाहियतों को मिसयूज किया, सारी कैपेबिलिटीज को मिसयूज किया, और आज जब दुनिया से जा रहा है अब अल्लाह को वापस ये पलटना चाहता है, बस के चला गया। यही हमारी हालत, ऐसा ना हो कि हमारे लिए भी देर हो जाए, जबान से तो हम कह दे कि हमें आखिरत चाहिए मगर हमारी हरकत यही हो। तो रसूल ने कह दिया बस पहली चीज दुनिया से ऐसे फैसला करो, दुनिया चाहे कि आखिरत, हर लम्हे दुनिया चाहे कि आखिरत, दुनिया चाहे तो अपनी मर्जी का सौदा करो, आखिरत चाहे तो अल्लाह का सौदा होगा, अल्लाह और रसूल और अहलुल बैत जो कहे वो होगा, कुरान जो कहे वो होगा। दूसरी चीज يحبون المال وينسون الحساب، بس يا اخي حديث بس مسائل كده رجع لك، ويحب المال وينسون الحساب، مال سے محبت عشق، حساب كتاب بھول جائیں گے، کہ ایک ایک چیز کا حساب ہے، نام اعمال میں اتنا بھی ہے کہ ٹوائلٹ میں گئے سیدھے پیسے گئے الٹے پیسے گئے نکلے تو کیسے نکلے، کون سا ہاتھ کب بڑھایا کون سا ہاتھ کب، ایک ایک لمحہ نام اعمال میں ہم لکھا ہوا پائیں گے، یہاں مال کا ایک ایک پائے کا حساب دینا پڑے گا، مردوں کے لیے عورتوں کے پیچھے لگیں گے اور حور کو بھول جائیں گے۔ تو پتہ یحبون القصور وینسون القبر، محلات کو پسند کریں گے، بڑے بڑے مکان اور محلات کو پسند کریں گے، قبر کو بھول جائیں گے۔ یحبون النفس وینسون الرب، اپنی نفس کو پسند کریں گے اور رب کو بھول جائیں گے، اپنے پالر پرورش کرنے والا رب کو بھول جائیں گے، مجھے کیا چاہے میں وہ کروں گی، میرا رب جو کہے وہ میں نہیں کروں گی، پھر تو رب تو غفور رحیم میں معاف کرے گا، میں کروں گی جو مجھے چاہے، پھر توبہ کا راستہ تو کھلا ہے نا، میں توبہ کر لوں گی۔ تو ہماری سوچ عمرو بن العاص جیسی نہ ہو جائے، ان کے بیٹے جیسی نہ ہو جائے، فیصلہ کرے ان دنوں میں ہمیں دنیا چاہے کہ آخرت چاہے۔ تو پتہ یہ چلا حضرت عباس وہ باب الحوائج کتنی قربانیاں پیش کی، کتنی عظیم قربانی، یہ وہ ہستیاں ہیں کہ ان کو تو جنت بھی نہیں چاہیے، نہ جہنم سے کا خوف ہے نہ جنت کی لالچ ہے،
ان کو تو خوشنودی پروردگار چاہیے، ان کو تو خوشنودی رسول اور اہل البیت چاہیے، خوشنودی امام چاہیے. یہ وہ ہستیاں ہیں، ان کا ہدف زندگی کچھ نہیں ہے مگر خوشنودی پروردگار، خوشنودی امام حسین چاہیے. عباس کو صرف چاہے حسین مجھ سے خوش ہو، اللہ مجھ سے خوش ہو، کچھ نہیں چاہیے. ہم نے ابھی ہم سب جانتے ہیں کہ باب الحوائج ہے. ایک قصہ بیان کرنے کے بعد پھر مسائل کی منزل، مگر یہی قصہ بھی مسائل کی منزل کا ہی آغاز ہے. تاریخ قوم آٹھویں جلد میں یہ واقعہ موجود ہے کہ ایک ضعیفہ بغداد میں رہتی تھی، ان کا ایک جوان بیٹا تھا. یہ ضعیفہ نابینا ہو چکی تھی، بیمار رہتی تھی، ایک ہی لوتا بیٹا تھا مگر بہت فرما بردار متقی بیٹا تھا. ایک دن دیکھا کہ ضعیف ماں، نابینا ماں رو رہی ہے. کہا اماں کیوں رو رہی ہوں؟ کہا محسوس ہو رہا ہے کہ اب دنیا سے عنقریب جانے والی ہوں، مگر دنیا سے جانے کا کوئی پرواہ نہیں، مگر میری تمنا تھی کہ کربلا کی زیارت کر کے مروں، مگر حالات ہے، متوکل کا زمانہ ہے، دسویں امام کا زمانہ ہے کہ متوکل کسی کو جانے کی زیارت کے لیے اجازت نہیں دیتا. کوئی جاتا ہے تو ہاتھ پیر کاٹ دیتا ہے، دجلہ دریا میں پھینک دیتا ہے. ماں نے کہا وقت کیسا ہے کہ میری حاجت پوری نہیں ہو سکیں گے، اس لیے رو رہی ہوں. کہا اماں آپ نہ رونا، جوان بیٹے کا شانہ تیار ہے، ماں آپ کو میں لے جاؤں گی، مگر کہاں کیسے اجازت ملیں گی. کہا اماں آپ فکر مت کریں، میں آپ کو لے جاؤں گا کربلا. بارڈر کے پاس آئے، سنا ہوا سب کا واقعہ ہے یقیناً، تو فوراً کو پوچھا کہاں جا رہے ہو؟ کہاں کربلا. فوراً اس جوان کے ہاتھ پیروں میں رسی باندھ کے دریائے دجلہ میں پھینک دیا، ضعیف ماں کو اٹھا کے دریا کے کنارے پہ بٹھا دیا. ماں نے کربلا کا رخ کیا، باب الحوائج عباس، بیٹا نہیں مانگوں گا، نہیں مانگوں گی بیٹا، نہیں مانگوں گی، یا عباس یا باب الحوائج مجھے کربلا پہنچا دو. بس کربلا کا رخ، ایک ہی دعا، روتے روتے ایک ہی دعا، عباس مجھے کربلا پہنچا دو. آدھی رات گزری، اچانک بیٹے کی آواز آئی، اماں چلو. بیٹا تو کیسے آ گیا؟ کہا ماں جس کو آپ نے پکارا تھا وہ بھی آپ کے قریب آ چکے ہیں. کہا بیٹا مجھے ہاتھ کا بوسا دینا ہے. کہا اتنے میں کہا یا عباس یا باب الحوائج آپ کے ہاتھ دو تاکہ میں بوسا دوں. آواز آئی اماں میں عباس ہوں، مگر یہ ضعیفہ نہیں سمجھ پائی. کہا آپ کے ہاتھ دو تو میں بوسا دوں. واپس آواز آئی اماں میں عباس ہوں. تیسری مرتبہ یہ ہوا تو کہا اماں میرا ہاتھ نہیں ہے. بس عزادارو، عباس نے پہنچا دیا اس ضعیفہ کو کربلا. یہ ہے باب الحوائج کی کرامت ہے، یہ باب الحوائج کے معجزات ہے. پہنچ گئی ضعیفہ کربلا، سچے دل سے پکارے تو دیکھو عباس کیسے حاجت قبول نہیں کرتا. بس عزادارو، روایتیں بتاتی ہیں ایک ایسا خیمہ تھا عزادارو، آپ کو پتا ہے نا سات مہروں میں آج پانی بند ہوا تھا، آج کا دن تھا کہ کربلا میں پانی بند ہوا تھا سات محرم. امام نے ساری خالی مشکیزہ کوزے ایک خیمے میں رکھ دیے تھے. جب آخری ٹیپا جو تھا وہ ایک ایک ٹیپا زمین پہ گرتا تھا، مگر ساری خالی مشکیزہ ایک خیمے میں. حضرت عباس نے دیکھا کہ وہ خالی جو خیمہ ہے جس میں ساری مشکیزیں پڑی ہیں، بچے باری باری اس خیمے میں جاتے باہر نکلتے، باری باری جاتے اس نکلتے ہیں. کہتے عباس اس خیمے میں گئی تو کیا منظر دیکھا کہ کچھ بچے جو مشکیزے کے منہ پہ منہ جو ہے اپنے جسم پہ رکھتے ہیں کہ کچھ ٹھنڈک شاید مل جائے تو پیاس میں کمی ہو، کچھ بچے اپنے پیٹ پہ مشکیزہ رکھتے ہیں، کچھ بچے زمین پہ جو تھوڑی سی نمی ہے وہ قطرہ قطرہ پانی گرتا تھا تو کپڑے کا دامن ہٹا کے اپنا پیٹ کو زمین پہ رکھتے ہیں کہ شاید پیاس میں کچھ کمی ہو. عباس نے یہ منظر دیکھا، آئے مولا کے خواباس، مولا آقا اب یہ مجھ سے دیکھا نہیں جا سکتا، اب مجھے بچوں کی یہ پیاس نہیں دیکھا جا، سینہ تنگ ہوتا چلا جا رہا ہے، مولا مجھے اجازت دو کہ بچوں کے لیے میں پانی لے کے آؤں.
عزادار آئے سکینہ کے پاس, مشکیزہ اٹھایا عباس نے, سکینہ نے ننے ننے بچے کو جمع کیا, ننے ننے بچے اپنے ہاتھوں میں کوزہ تیار رکھا, سکینہ سب کو سمجھا رہی میرے باپ میرے چچا بہت وفادار چچا ہے, میرے چچا سب کے لیے پانی لے کے آئیں گے, سب بچے کوزے تیار رکھے کھڑے ہیں, آس میں کھڑے ہوئے ہیں کہ کب آئے سکینہ کے چچا اور ہمیں پانی مل جائے. بس عزادارو حسین عباس آئے حسین کے پاس, بس یہی آخری رخصتی تھا, نہ عباس کو گلے سے لگائے, مولا نے عباس کو پیشانی پہ بوسا دیا, آئے زینب کے پاس آخری رخصت کے لیے. عزادارو یہ بہت کٹھن گھڑیاں تھی, عباس کو زینب دیکھ رہی سر سے پیر تک دیکھ رہی ہے, حسرت کی نگاہ سے دیکھ رہی ہے. عباس جب بابا کی زیارت کرنی ہوتی تھی تو عباس تیری زیارت کر لیا کرتی تھی, کیا اب تم بھی جا رہے ہو؟ اچھا خدا حافظ عباس. مگر اب زینب کو یقین ہو گیا کہ پردہ چھن لیا جائے گا, رسم بستہ ہونا ہے, در بدر بھی پھرنا ہے. بس عزادارو عباس چلے, تلوار تو نہیں ملی مگر عباس جری ہے, گاٹ کو صاف کیا, 80 کو واسیلے جہنم کیا, مشکیزہ کو پانی سے بھرا, گورے کو کہا تم بھی پانی پی لو, گورا نے انکار کر دیا. ارے میرا دل کہتا ہے کہ گورے کو علی اصغر کی پیاس یاد آ رہی ہوگی, گورا نے پانی نہیں پیا. عزادارو بس وقت آ گیا کہ وہ ظلم جو چاروں طرف سے ظلم شروع ہو گیا. عزادارو مشکیزہ لے جا رہے میرے مولا, مگر ہائے ایسے تیروں کی بارش, ایک ہاتھ قلم ہوا اس کے بعد دوسرا ہاتھ قلم ہوا, ارے دانتوں سے سنبھالا مگر ایک لوہے کا گوڑ ایسا سر پہ مارا گیا, اب سنبھل نہ سکا. عزادارو ایک لمحے کے لیے تصور, ایک لمحے کا تصور, کوئی بلندی سے زمین پہ گرتا ہے نا, فطرت انسانی کے ہاتھوں کا سہارا لیتا ہے. ارے عزادارو ہم سوچے کہ عباس اگر گھوڑے سے گرے ہوں گے تو نہ معلوم پہلے سر زمین پہ آیا, نہ معلوم پہلے جسم زمین پہ آیا, مگر اتنا معلوم ہے ایک آواز بلند ہوئی, الان انکسر زہری, ہائے میری کمر ٹوٹ گئی, ہائے بوڑھے بھائی کی کمر ٹوٹی. ہائے عزادارو حسین چلے عباس کی سرحانے کی طرف, آئے عزادارو حسین چل رہے ہیں مگر ہائے بوڑھا بھائی کمر بھی ٹوٹ گئی ہے. ہائے عزادارو عباس کی سرحانے آئے, ایک چند عجیب جملہ کہا, عباس ارے دشمنوں تانا دے رہے ہیں, دشمنوں کے لیے علمدار چلا, ارے آج وہ نیند لیں گے, آج وہ آرام سے سوئیں گے, مگر ہائے زینب اور میں کلثوم اب سو نہ سکیں گی, ان کے پہرے دار چلا گیا. آئے عزادارو اتنے میں روایت بتاتی ہے کہ امام حسین نے عباس کا سر زانو پہ لیا, عباس نے سر کو زانو سے ہٹا لیا, دوبارہ امام نے زانو پہ رکھا, عباس نے دوبارہ زانو سے ہٹایا, تیسری مرتبہ جب ایسا عباس نے کیا, حسین نے کہا عباس کیا بوڑھے بھائی کی خدمت نہیں چاہیے؟ کہا مولا ایسا نہیں, کچھ یاد آ رہا ہے, یہ یاد آ رہا ہے کہ جب نانا رسول اللہ دنیا سے رخصت ہوئے تو ان کا سر علی کے زانو پہ تھا, علی دنیا سے رخصت ہوئے تو ان کا سر حسن کے زانو پہ تھا, حسن دنیا سے رخصت ہوئے تو اس کا سر آپ کے زانو پہ تھا, ارے آپ جب گھوڑے سے گرو گے تو آپ کا سر کس کے زانو پہ ہوگا؟ ارے عجب نہیں, غیب سے آواز آئی, ارے عباس گھبراؤ نہیں, چکی پیس پیس کے پالنے والی ماں اپنا دامن کو پھیلائیں گی اور کہیں گی ارے میرا ماں جائے آ جا, ارے میرا ماں جائے آ جا, بس آپ کی زحمت کو تمام کیا. ارے امام حسین لے کے چلے علم, بچوں نے دور سے دیکھا علم آ رہا ہے, ارے سکینہ نے کہا میرا چچا آ رہا ہے, بچے سب تیار کھڑے ہو گئے, ارے سکینہ پہلے تو پینا پھر ہمیں دینا, ارے لوگوں نے اچھے نو کیا دیکھا, ارے علم آیا علمدار نہ آیا, ارے امام حسین نے کہا سکینہ اب انتظار تیری چچا کی نہ کرنا, ارے نہرے فرات پہ تیرا چچا سو گیا.